यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म निर्मला ठकुराठी। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा 72 राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन। आज बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकका एजेण्डाका विषयमा नेपाली कांग्रेस पदाधिकारी बीच हिजो छलफल। नेकपा माओवादी केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाख 9 गतेदेखि हुने। चालू आर्थिक वर्षको 6 महिनामा नेपालबाट हुने निर्यातमा 95.5% वृद्धि। नेपाल राष्ट्र बैंकद्वारा 43 समूहका विभिन्न वस्तुको आयातमा थप कडाई। र नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार दिएर स्थिति भड्किलो बनाएको रूसी राष्ट्रपतिको आरोप। अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा 72 राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ। मूल समारोह समितिले यही फागुन 6, 7 र 8 गते विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गर्नुका साथै कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिहरू समेत गठन गरेको छ। मूल समारोह समितिको आयोजनामा फागुन 7 गते सैनिक मंच टुँडीखेलमा मूल समारोह आयोजना हुनेछ भने जिल्लाहरूमा समेत विविध कार्यक्रमहरू आयोजना हुनेछन्। यसैबीच 72 राष्ट्रिय प्रजातन्त्र दिवस प्रचार प्रसार उपसमितिको हिजो सिंहदरबारमा बसेको बैठकले प्रजातन्त्र दिवस भव्यताका साथ सम्पन्न गर्न यसको महत्वबारे परिसंवाद लगायत कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक डाक्टर वैकुण्ठ अर्यालले प्रजातन्त्र दिवसका अवसरमा सरकारी संचार माध्यमहरूले अग्रणी भूमिका खेल्दै दिवसको महत्वलाई जनजनका बीच पुर्याउन जरूरी रहेको बताउनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बस्ने बैठकका सम्बन्धमा हिजो पार्टी पदाधिकारीहरू बीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी पदाधिकारीहरू को छलफलमा आसन्न स्थानीय तहको निर्वाचन, पार्टीको बाँकी रहेका जिल्ला अधिवेशन, म्याद सकिएका पार्टीका भातृ संस्थाहरूको अधिवेशन लगायतका समसामयिक राजनैतिक विषयहरूमा छलफल भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले बताउनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज दिउँसो 2 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि र पर्सि काठमाण्डुमा बस्ने भएको छ। काठमाण्डुको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकबाट केन्द्रीय पदाधिकारीको टुंगो लगाउने माओवादीले जनाएको छ। माध्यमिक शिक्षा परीक्षा एसईई 2079 वैशाख 9 गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको हिजो बसेको बैठकले वैशाख 9 गतेदेखि 20 गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको र परीक्षाको तालिका आज सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो। सरकारले वैशाख 30 गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसअघि नै परीक्षा तोकिएको अध्यक्ष शर्माले बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँड र अर्थमन्त्री जनार्दन शर्मा बीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ। गृह मन्त्रालयमा हिजो भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेष गरी सुरक्षा निकाय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। छलफलमा अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै छुट्टै अत्यावश्यक र गर्नै पर्ने विषयबारे जानकारी गराउन आग्रह गर्नुभएको थियो। गृहमन्त्री खाँडले अर्थ मन्त्रालयलाई परेको दबावबारे गृह मन्त्रालय सचेत रहेको र नभई नहुने विषयवस्तुबारे अवगत गराइने जानकारी दिनुभयो। आगामी वैशाख 30 गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दरपिट भएको छ। सर्वोच्च अदालतका रजिस्ट्रार नारायण प्रसाद पन्थीले नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार 2079 वैशाख 30 गतेका लागि मिति घोषणा भएको भन्दै हिजो रिट दरपिट गर्नुभएको हो। महोत्तरी जिल्ला भंगाहा नगरपालिका 2 का संजीव कुमार शाहले स्थानीय तहमा निर्वाचनपछि 5 वर्ष कार्यकाल पूरा गर्न नपाएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर गर्नुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पछिल्लो समय देखा परेको विवाद समाधानका लागि पदाधिकारी बैठक आज काठमाण्डुमा बोलाएको छ। धुम्बाराही स्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले 43 समूहका विभिन्न विदेशी वस्तुको आयातमा थप कडाई गरेको छ। केन्द्रीय बैंकले हिजो एक परिपत्र जारी गर्दै 43 समूहका विभिन्न वस्तुको आयातमा 100% मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै टेक्सटाइलसँग सम्बन्धित 4 वस्तु समूहको आयातमा 50% मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ। यसअघि केन्द्रीय बैंकले 20 समूहको 300 भन्दा बढ़ी समूहको वस्तुको आयातमा 100% मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। पछिल्लो समय आयात बढ़ेपछि विदेशी विनिमय संचित निरन्तर घट्दै गएकोले केन्द्रीय बैंकले पछिल्लो समय आयातमा कड़ाई गर्ने नीति लिएको छ। राष्ट्र बैंकले बैंकहरूले आयात गर्ने सुन, उद्योगीले आफ्नै प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थ, औषधिजन्य वस्तु लगायतमा भने यो व्यवस्था लागू हुने छैन। चालू आर्थिक वर्षको 6 महिनामा नेपालबाट हुने निर्यात 95.5% वृद्धि भई 118.85 करोड़ बराबर भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन।
खुशी कसरी खुशी हुन्छ जब बने छैन कोही, आफ्नो भन्दैमा आफ्नो हुन सम्पर्कमा बस्या खै, सम्पर्कका लागि बलियो आधार नेपाल टेलिकम हो राष्ट्रकै संचार, सम्पर्कको आधार राष्ट्रको संचार नेपाल टेलिकम राष्ट्रको संचार
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। काठमाण्डुमा रहेको याक एण्ड एथी होटलको नाममा संचालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने 42 करोड़ रूपियाँ रोयल्टी नबुझाएको भन्दै उक्त होटलको 5 तारे वर्गीकरण र क्यासिनो संचालनको इजाजत रद्द गरिएको छ। सरकारलाई बुझाउनु पर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको निर्देशनमा सो इजाजत रद्द गरिएको हो। राष्ट्रिय मानवाधिकार आयोगले सरकारलाई गरेको सिफारिस 14% मात्र कार्यान्वयन भएको जनाएको छ। मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले पत्रकार सम्मेलनमा आयोगका पदाधिकारीको पहिलो एक वर्षको प्रमुख गतिविधि सार्वजनिक गर्ने गरेको सिफारिश सरकारले 14% मात्र कार्यान्वयन गरेको र पूर्ण रूपमा कार्यान्वयन हुने वातावरण बनाउनका लागि प्रयास भइरहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार दिएर स्थिति थप भड्किलो बनाइरहेको आरोप लगाउनु भएको छ। रूसका राष्ट्रपति पुटिनले नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक हतियारहरू उपलब्ध गराएको, युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्वपूर्ण वित्तीय स्रोत विनियोजन गरिरहेको र सैन्य विशेषज्ञ र प्रशिक्षक पठाएर युद्धका लागि प्रेरित गरिरहेको बताउनु भएको छ। युक्रेनले नेटो गठबन्धनको सदस्यता लिने तयारी गरेपछि रूसले युक्रेनी सीमामा बख्तर बन्द गाड़ी, तोप तथा अन्य हतियार सहित 1,00,000 सैनिक तैनात गरेको बीबीसीले उल्लेख गरेको छ। युक्रेनलाई नेटोको सदस्यता दिन नहुने र पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोकिनुपर्ने लगायतका विषयमा रूसले अमेरिकाको धारणा मागिरहेको छ भने अमेरिका सो सम्बन्धमा मौन छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले आफ्नो सुरक्षा चासोलाई व्यवस्था गरेको दावी गर्दै युक्रेनलाई नेटोमा सामेल गरिए युद्धको अवस्था आउने चेतावनी दिँदै आउनु भएको छ। युरोपेली संघका लागि रूसी राजदूत भ्लादिमिर चिजोभले रूसले अझै पनि कूटनीतिक पहलबाट युक्रेनमा उब्जेको समस्या समाधान गर्न सकिने विश्वास राखेको बताउनु भएको छ। राजदूत चिजोभले रूसले युक्रेनमाथि आक्रमण गर्ने कुनै मनसाय नराखे पनि रूसलाई चिडाउने काम नरोके उक्त निर्णय पुनः विचार गर्न रूस बाध्य हुने बताउनु भएको छ। रूसले युक्रेनसँगको आफ्नो सीमामा 1,00,000 भन्दा बढ़ी संख्यामा सैनिक तैनात गरेपछि पूर्वी युरोपमा युद्धको सम्भावना बढ़ेको छ। अन्त्यमा मौसम सम्बन्धी जानकारी। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने, अन्य भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाड़ी भागका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 16 19 डिग्री सेल्सियसका बीच रहने अनुमान रहेको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा 72 राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन। आज बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकका एजेण्डाका विषयमा नेपाली कांग्रेस पदाधिकारी बीच हिजो छलफल। नेकपा माओवादी केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाख 9 गतेदेखि हुने। चालू आर्थिक वर्षको 6 महिनामा नेपालबाट हुने निर्यातमा 95.5% वृद्धि। नेपाल राष्ट्र ब्याङ्कद्वारा 43 समूहका विभिन्न वस्तुको आयातमा थप कडाई। र नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार दिएर स्थिति भड्किलो बनाएको रूसी राष्ट्रपतिको आरोप। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।